यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आन्तरिक प्रतिस्पर्धाका आधारमा कर्मचारी स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियमावलीको व्यवस्था सर्वोच्च अदालतद्वारा खारेज। जनतालाई छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ताप्लेजुङमा केबल कार निर्माण विवाद, भारतको ओडिसामा अध्ययनरत प्रकृति लम्सालको मृत्यु प्रकरण लगायतका विषयमा सरकारको ध्यान आकर्षण। नेकपा माओवादी केन्द्रले आजदेखि मधेस जागरण अभियान शुरू गर्ने र इजरायलले प्यालेस्टिनी कैदी रिहा नगरेपछि गाजामा युद्ध विराम भंग हुने खतरा।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सर्वोच्च अदालतले आन्तरिक प्रतिस्पर्धाका आधारमा कर्मचारी स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियमावलीको व्यवस्था खारेज गरेको छ। 2078 पुसमा दायर रिटमा अन्तिम आदेश गर्दै सर्वोच्चको संयुक्त इजलासले नियमावलीको उक्त व्यवस्था खारेज गरेको हो। सोही नियमावलीलाई आधार मानि कतिपय सरकारी निकाय तथा संगठित संस्थाले स्थायी गर्न आन्तरिक प्रतिस्पर्धा गर्दै आएका थिए। सर्वोच्चले फागुन 6 गते संयुक्त इजलासले सीमित प्रतिस्पर्धाका आधारमा स्वत स्थायीको बाटो खोलेको नियमावलीको व्यवस्था खारेज गरेको हो। न्यायाधीशद्वय डाक्टर नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले नियमावलीको व्यवस्था खारेज गरेसँगै आन्तरिक प्रतिस्पर्धाका आधारमा शिक्षक तथा कर्मचारी स्वत स्थायी हुने बाटो अदालतले बन्द गरिदिएको छ। करार सेवामा रहेका शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्वत स्थायी गर्ने गरी विश्वविद्यालय सभाले गरेको निर्णय विरूद्ध रमेश विष्ट समेतले 2078 पुस 8 गते रिट दायर गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीको 74 जन्मदिनका अवसरमा उहाँलाई शुभकामना दिन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सिंहदरबारमा हिजो आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई दिएको शुभकामनाले देशको गरीबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताउनुभयो। प्रधानमन्त्रीले सम्पत्ति शुद्धिकरणका सन्दर्भमा मुलुक ग्रे लिस्टमा परेकोमा चिन्ता व्यक्त गर्दै सबै मिलेर त्यसलाई हटाउनु पर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, सरकारका मुख्य सचिव एक नारायण अर्याल, सचिवहरू र राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले ताप्लेजुङमा केबल कार निर्माणलाई लिएर भइरहेको घटना, भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्साल मृत्यु लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले ठूलो संघर्षबाट प्राप्त गणतन्त्रमाथिको प्रहार सहन नसकिने भन्दै सत्तामा फर्किने मन भए चुनाव लडेर संसदमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिनुभयो। उहाँहरूले सरकारको वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल ग्रे लिस्टमा पुगेको भन्दै देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि गम्भीर हुन सभाको ध्यानाकर्षण गराउनुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 पेश गर्नुभयो। बैठकले गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नुभएको नेपाल प्रहरी विधेयक 2081 दफावार छलफल का लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले प्रस्तुत गर्नुभएको मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकले संविधान सभा सदस्य विदुर प्रसाद सापकोटाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। 2070 सालको संविधान सभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट काभ्रे जिल्ला क्षेत्र नम्बर 4 निर्वाचित सदस्य सापकोटाको 59 वर्षको उमेरमा यही फागुन 8 निधन भएको थियो। प्रतिनिधि सभा अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल भएको छ। समितिको हिजोको बैठकमा सांसदहरूले भन्सार विधेयकलाई करमैत्री बनाउनु पर्ने धारणा राख्नुभयो। छलफलमा समिति सदस्यहरूले यूएसएड अन्तर्गत नेपालमा आएको अनुदान र सहयोगको दुरूपयोग भएको भन्ने विषय अत्यन्त संवेदनशील रहेको भन्दै त्यसको खर्च विवरण जनता सामु आउनुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय सभामा नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयक 2081 सम्बन्धी प्रतिवेदन पेश भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको हो। यस्तै बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक 2076 र विद्युत व्यापार विधेयक 2080 टेबल भएको छ। बैठकमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभामा उठेका विषयहरूमा सम्बन्धित मन्त्रालयका मन्त्रीले 7 जवाफ दिनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। यसअघि हिजोको बैठकको शुरूमा सांसदहरूले सभामा उठाइएका विषयका सम्बन्धमा सरकारको जवाफ नआएको भन्दै सभा अध्यक्षको ध्यानाकर्षण गराउनु भएको थियो। यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले मुलुकको बिग्रदो आर्थिक अवस्था सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 18 आइतबार सभा 12 बस्नेछ। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथिभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पाथिभरामा केबल कार निर्माणको विषय विवाद चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। फुङलिङ बजारमा नो केबल कार पक्ष र प्रहरी बीच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। राष्ट्रिय शहरी नीति 2081 र फोहोर मैला व्यवस्थापन राष्ट्रिय नीति 2079 कार्यान्वयनमा संघ प्रदेश र स्थानीय तहले समन्वय गर्ने भएका छन्। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा हिजो बसेको शहरी विकास समितिको बैठकमा सहकार्य र समन्वयको निर्णय भएको हो। बैठकमा सातै प्रदेशबाट मन्त्रीहरू नगरपालिका र गाउँपालिकाका प्रमुख उपत्यका मेयर्स फोरमका अध्यक्ष शहरी विकास मन्त्रालय गतका विभागका प्रमुखहरूको सहभागिता रहेको थियो। नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी तराई मध्ये जागरण अभियान आजदेखि शुरू गर्दैछ। झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट आज अभियान उद्घाटन गरी बारदशी गाउँपालिका र झापा गाउँपालिकामा भेटघाट जनअन्तर्क्रिया तथा सभाको आयोजना गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ। भोलि मोरङको रतुवामाई लगायत मोरङका विभिन्न पालिकामा कार्यक्रम गर्ने तथा फागुन 14 सुनसरीको बर्जु गाउँपालिकाको चिमडी गढ़ी गाउँपालिकाको हरिनगरा लौकही र इनरुवामा माओवादी केन्द्रले कार्यक्रम तय गरेको हो। यो अभियानमा भ्रष्टाचार व्यथिथि ढिलासुस्ती करछली तस्करी र अनियमितता विरूद्ध निगरानीका लागि खबरदारी गरिने माओवादी केन्द्रले घोषणा गरेको छ। यसै विषयमा हाम्रा सहकर्मी बाबुराम तिमिल सिन्हासँग कुरा गर्नुहुँदै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङ
यो अभियानको खास उद्देश्य चाहिँ के हो? निरन्तर अभियान अगाडि यहाँहरूले सञ्चालन गर्दै जानुहुन्छ कि यो एउटा साङ्केतिक अभियानका रूपमा यहाँहरूले अगाडि बढाउनु भएको छ?
यो करिब यो 20-22 दिनको कार्यक्रम छ र अहिलेको लटमा तराई मधेसको सन्दर्भमा झापाबाट हरेक दिन चाहिँ एक दिन चाहिँ एउटा जिल्लामा चाहिँ घुम्ने गरिकन चाहिँ जनभेटघाट प्रक्रियाहरू गर्ने गरिकन चाहिँ तर्जुमा भएको छ। कञ्चनपुरसम्मै चाहिँ चैत्र 7 गते अन्तिममा कञ्चनपुर पुगेर यो तराई मधेसको चाहिँ समापन हुन्छ र त्यसकारणले यो हरेक जिल्लामा जनभेटघाट सहित परिवार साहित्य आफन्तहरू लगायतका सर्वसाधारण जनताहरूको समस्याहरू बुझ्ने भेटघाट गर्ने अन्तर्क्रिया गर्ने
जुम्लाको ग्रामीण गाउँ बस्तीमा यातायातको पहुँच पुगेको छ। स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सड़क निर्माण गरेपछि पछिल्लो समयमा त्यहाँका 8 वटै स्थानीय तहका 60 वटा मोकाम राष्ट्रिय सड़क सञ्जालमा जोड़िएका छन्। तिला गाउँपालिका एक रारामा तिला नदीमाथि मोटरेबल पक्की पुल निर्माण भएपछि दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि सड़क सञ्जालमा जोड़िएको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायले जानकारी दिनुभयो। वीरगंज महानगरपालिका पछिल्लो समय सार्वजनिक सम्पत्ति संरक्षणका लागि अगाडि बढ़ेको छ। वर्षौंदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी भूकचलन गर्दै आएका व्यक्तिहरूबाट वीरगंज नगर क्षेत्रको 200 बिघा भन्दा बढ़ी जग्गा महानगर तथा नेपाल सरकारको नाममा ल्याइएको छ। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको यो रिपोर्ट।
वीरगंजमा अहिले झण्डै 3 अर्ब मूल्य बराबरको सरकारी जग्गा भू माफियाको कब्जाबाट सरकारको नाममा ल्याउन महानगर सफल भएको बताउँदै नगर प्रमुख राजेश मान सिंह,
अतिक्रमण मुक्त गराउनलाई चाहिँ अभियानमा लागिरहेका छौं र त्यसमा रेलवे लाइनको जुन जमिन थियो नेपाल सरकारको नाममा हुँदाहुँदै पनि केही भूमाफियालाई आफ्नो नाममा ल्याउने जुन प्रयास गरेको थियो उहाँहरूको प्रयास विफल भएको छ।
महानगरले शुरू गरेको अभियानबाट भू माफियाहरू हतोत्साहित भएको बताउँदै सरकारी जग्गा हडप्नेलाई कड़ा कार्यवाही हुनुपर्ने माग नगरवासीको छ।
महानगरपालिकाले गरेको धेरै राम्रो काम हो, काखा पाखा नगरेर काम अझै अगाडि बढाउनु पर्छ जस्तो लाग्छ।
यसरी सरकारी जग्गाहरू हडप्नेलाई यो भन्दा पनि अझै कडा कारवाही होस् भन्ने हाम्रो माग।
नगरमा भएका जुन सम्पत्तिहरू थिए, जुन जग्गाहरू थियो, नगरपालिकाले आफ्नो अधीनमा ल्याउने जुन काम गरेको छ यो अत्यन्त सराहनीय रहेको छ।
महानगरले 209-10 बिघा सार्वजनिक अतिक्रमित जग्गा आफ्नो स्वामित्वमा ल्याइसकेको र अब महानगरमा सार्वजनिक जग्गा हडप्ने सपना कसैले देख्न महानगरका भौतिक पूर्वाधार सार्वजनिक अतिक्रमण नियन्त्रण समितिका संयोजक प्रदीप चौरसियाले बताउनुभयो।
समितिले हालसम्म 250 बिघा अतिक्रमित जमिनहरू सबै फाइलहरू अध्ययन गरेर 209-10 बिघा जति अहिलेसम्म वीरगंज महानगरपालिकाको नाउँमा ल्याइसकेका छौँ। महानगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा आफ्नो निजी भोग चलनमा राख्नु भएछ भने त्यो सपना अब नहेरे पनि हुन्छ।
सार्वजनिक जग्गा अतिक्रमण गर्ने विरुद्ध महानगरपालिकाले अगाडि बढ़ाएको अभियानलाई सहयोग गर्न तयार रहेको पर्सा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत अशोक कुमार भट्टराईले बताउनुभयो।
सरकारी सार्वजनिक जग्गाहरूको संरक्षण तत्काल स्थानीय तहले बढ़ी गर्नुपर्ने हुन्छ, तर हामीले पनि जे गर्नुपर्ने उहाँहरूको सहयोगको अधिकरण गर्न हामी तयार छौँ।
सार्वजनिक सम्पत्ति वर्षौंदेखि भोग चलन गरी आएका विरूद्ध वीरगंज महानगरपालिकाले चलाएको अभियानले अरबौंको सार्वजनिक सम्पत्ति संरक्षण हुने अपेक्षा नगरवासी लिएका छन्। ध्रुव अधिकारी, रेडियो नेपाल, वीरगंज।
गृह मन्त्रालयले दलितमाथि हुने भेदभाव, उत्पीड़न, छुवाछूत लगायतका घटनाको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गरी काम कार्यवाही अघि बढ़ाउन पत्राचार गरिएको जानकारी दिनुभयो। वहाँले यसअघि 77 जिल्लामा स्थापना भएका दलित डेस्कलाई प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो। महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई सजावट गरेर आकर्षक बनाउन थालिएको छ। पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राम मन्दिर, मृगस्थली लगायतका स्थान झिलिमिली बत्तीले सिंगारिएको छ। जनकपुरमा मिथिला महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाको तयारी थालिएको छ। प्रत्येक वर्ष फागुन शुक्ल पक्ष प्रतिपदाका दिन धनुषाको मिथिला बिहारी नगरपालिका 8 कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरू हुने 15 दिने मिथिला माध्यमिकी परिक्रमाको तयारी गरिएको हो। यस वर्ष फागुन 15 गते बिहारबाट परिक्रमा शुरू हुने मिथिला बिहारी व्यवस्थापन समितिका अध्यक्ष अजय झाले जानकारी दिनुभयो। बागलुङको ढोरपाटनमा लामो समयको खडेरीपछि वर्षासँगै हिमपात भएको छ। हिजो साँझ वर्षा र हिमपात भएपछि त्यस क्षेत्रमा चिसो बढ़ेको छ भने बाली नाली फस्टाउने आशामा किसान भने हर्षित भएका छन्। वर्षासहितको हिमपातले बाली नाली राम्रो हुने ढोरपाटन नगरपालिका 9 प्रेम बहादुर घरती मगरले बताउनुभयो। पोखरामा भ्रमण वर्ष सफल बनाउन आजदेखि नेपाल भारत चाइना एक्सपो 2025 शुरू हुँदैछ। प्यासिफिक एसिया ट्राभल एसोसिएशन नेपाल च्याप्टरको आयोजनामा हुने यो कार्यक्रममा सहभागी हुन नेपाल सहित भारत र चाइनाबाट क्रेताहरू, विक्रेताहरू, संचारकर्मी र विज्ञ वक्ताहरू लगायत पर्यटनसँग सम्बद्ध सरोकारवालाहरू पोखरा आइसक्नु भएको एसोसिएशनका सदस्य एवं कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनुभयो। कार्यक्रमको नेपाल सरकारका संस्कृति कार्यक्रमको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो। कार्यक्रममा मित्र राष्ट्र भारत र चाइना सहित नेपालका गरी करिब 500 जनाको सहभागिता हुने आयोजकले विश्वास लिएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका 3 वैश्याको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा 95 क्यामेरा जडान गरिएको छ। करिडोरमा वन्यजन्तुको ओहोर दोहोरको अवस्था, वासस्थान, संरक्षण, विविध गतिविधि अवलोकन गर्ने उद्देश्यले त्यहाँ क्यामेरा जडान गरिएको हो। बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले जिल्लाको राप्ती सोनारी गाउँपालिका 8 बालापुर स्थित एक सामुदायिक वनबाट पाटे बाघको उद्धार गरेको छ। बाघ वन क्षेत्रमा लुकेर बस्ने तथा साँझ पख मानव बस्तीमा छिरेर स्थानीयले पालेका घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि उद्धार गरिएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत मनदीप पंगिनीले जानकारी दिनुभयो। सरकारले एकीकृत जनसंख्या नीति तर्जुमाको तयारी शुरू गरेको छ। राष्ट्रिय जनसंख्या नीतिलाई समय सापेक्ष बनाउन सरोकारवालासँग छलफल र सुझाव संकलन गरी काम समेत शुरू गरिएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
जनसंख्या र विकासका हरेक आयामलाई दृष्टिगत गरी समय सापेक्ष राष्ट्रिय जनसंख्या नीति ल्याउने सरकारी लक्ष्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनाली जनसंख्याका आयामहरू परिवर्तन भइरहेको सन्दर्भमा आगामी दिनमा अवलम्बन गर्ने एकीकृत जनसंख्या नीतिलाई दृष्टिगत गरी सरकारले राष्ट्रिय जनसंख्या नीति ल्याउने प्रक्रिया अघि बढ़ाएको बताउनुहुन्छ।
अहिले जनसंख्याका आयामहरू परिवर्तन भइरहेको अवस्था छ, जस्तो शहरीकरण, बसाई सराई, वैदेशिक रोजगार र प्रजनन दर घट्ने र समग्र जनसंख्याको बनोट नै अब केही दशक पछि चेन्ज हुने अवस्था छ। त्यसैले आगामी हाम्रो नीति चाहिँ कस्तो अवलम्बन गर्ने भन्ने चाहिँ यो सही टाइम हो। त्यसैले मन्त्रालयले यो प्रक्रियालाई अगाडि बढाएको।
जनसंख्या सन्तुलन तथा विकास र समृद्धि हासिलका निमित्त जनसंख्या नीति मुख्य आधार भएकाले समय सापेक्ष राष्ट्रिय जनसंख्या नीति ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको छ। राष्ट्रिय जनसंख्या नीतिमा जनसंख्या, विकास, रोजगारी लगायतका बहुआयामिक पक्षलाई समावेश गरी एकीकृत जनसंख्या नीति तर्जुमा गर्ने उद्देश्य रहेको सरकारी अधिकारी भनाई छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनाली,
हाम्रो विकासका पक्षहरूमा लाभान्वित हुने पक्ष जनसंख्या हो। त्यसैले विकासका हरेक आयामहरूमा चाहिँ यो जनसंख्यालाई दृष्टिगत गरेर हामीले यो जनसंख्या नीतिमा बहु क्षेत्रगत विषय भएको हुनाले यसलाई क्रस कटिङ इस्यूको रूपमा लिएर एकीकृत जनसंख्या नीति तर्जुमा गर्ने भन्ने नै हो।
सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा पूरा गर्न तिनै तहका सरकारले एकीकृत जनसंख्या नीति अगाडि जनसंख्या र विकासका आयामलाई जोडेर काम गर्न आवश्यक देखिन्छ। जगत साउ, रेडियो नेपाल, धनगढ़ी।
तनहुमा वन डडेलो नियन्त्रणका लागि सचेतना अभियान शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न पालिकामा वन डडेलो नियन्त्रणका लागि सचेतना अभियान शुरू गरेको हो। म्याग्दीको धौलागिरी गाउँपालिका चारमा 37 मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरू भएको छ। हाइड्रो इम्पायर प्राली प्रवर्धक रहेको आयोजनाले सिमकोस दोभानको बाँधदेखि घिमलेटी जोड्ने 4 किलोमिटर लामो सुरुङ निर्माणका लागि हिजो गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री रेशम बहादुर जुगजालीले शिलान्यास गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले युद्ध विराम सम्झौता बमोजिम 600 भन्दा बढ़ी प्यालेस्टिनी कैदीहरूको रिहाई नगरेपछि गाजामा फेरि युद्धको खतरा बढ़ेको छ। पहिलो चरणको युद्ध विरामको समय सीमा सकिने लाग्दा विद्रोही समूह हमास र इजरायल बीच दोस्रो चरणको युद्ध विरामका लागि वार्ता हुनुको साटो फेरि युद्ध शुरू हुने खतरा बढ़ेर गएको हो। हमासले शनिबार 6 जना इजरायली बन्धक रिहा गरेको बदलामा 600 भन्दा बढ़ी प्यालेस्टिनी कैदीहरू रिहाई हुनुपर्ने शर्त राखेको थियो। तर इजरायलले कैदीको रिहाई अनिश्चितकालका लागि स्थगित गरेपछि युद्ध विराम प्रक्रियामा ठूलो असर पार्ने खतरा बढ़ेको बीबीसीले उल्लेख गरेको छ। हमासका वरिष्ठ नेता मोहम्मद मुर्दावीले इजरायलले 620 प्यालेस्टिनी कैदीहरूलाई रिहाई नगरेसम्म दोस्रो चरणको युद्ध विराम वार्तामा संलग्न नहुने बताउनुभयो। यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा कुनै पनि बेला पुनः आक्रमण गर्न तयार रहेको चेतावनी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकी संघीय निकायका सबै कर्मचारीले आफ्नो कामको औचित्य पुष्टि गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने बताउनु भएको छ। रूसले युक्रेनमा हालसम्मकै अत्यधिक ड्रोन आक्रमण गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक भएको बताउनु भएको छ। आइतबार आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट विषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले कृषि अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसबाट फाइदा लिन त्यही अनुसारका रणनीति र कार्यक्रम आवश्यक भएको बताउनुभयो। अध्यक्ष ढकालले किसानलाई बजारसँग जोड्ने र साना तथा मझौला कृषि व्यवसायका लागि पुँजीमा पहुँच सुनिश्चित गर्न फराकिलो दृष्टिकोण समेत आवश्यक भएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी विप्लव सीले जुम्लामा स्याउ रोप्न शुरू गरेको छ। सो पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जुम्लामा स्याउ रोप्ने कार्यको आइतबार शुरूआत गर्नु भएको छ। नेकपाको केन्द्रीय कार्यालयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका साथ धौलापानीमा करिब 14,000 वर्ग मिटर जमीनमा स्याउ रोपण कार्य शुरू गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लवले राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भरता सम्भव नहुने निष्कर्ष सहित आफ्नो पार्टी कृषि अभियान जुटेको बताउनुभयो। उहाँले पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका जनतालाई कृषिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको पनि उल्लेख गर्नुभयो। आइतबार धौलापानीमा करिब 1,000 बढी स्याउ बिरुवा रोपेको र सोमबार 12 गते बिहान कालीकोटको तिला गुफा नगरपालिकामा स्याउ रोप्ने कार्यक्रम रहेको नेकपा केन्द्रीय सदस्य अडिक सीले जानकारी दिनुभयो। नेपाली शेयर बजारमा आइतबार कारोबार सूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ। यस दिन बजारको कारोबार पनि उच्च रकमले बढेको छ। आइतबार निप्से परिसूचक 11.66 अंकले बढेर 2,755.40 को बिन्दुमा कायम भएको छ। आइतबार 328 कम्पनीहरूका 2,12,06,000 किता शेयरहरू 11,54,83,37,000 रूपियाँमा किनबेच भएका छन्। अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुला प्रतिस्पर्धाद्वारा पद पूर्ति गर्ने प्रयोजनका लागि 3 सदस्यीय समिति गठन गरेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री स्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। अर्थ मन्त्रालयका सहसचिव सेवन्त पोखरेल संयोजक रहनु भएको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रूपमा डाक्टर खोमराज खरेल रहनु भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनशीप अन्तर्गत नेपाल र म्यानमार बीच हिजो भएको खेल बराबरीमा सकिएको छ। लीग चरणको अन्तिम खेलमा दुवै देशले दुई दुई गोलको बराबरी खेलेका हुन्। दशरथ रंगशालामा भएको खेल अन्तर्गत पहिलो हाफ नेपाल र म्यानमारले दुई दुई गोलको बराबरी खेलेका थिए तर दोस्रो हाफको खेलमा भने दुवै टोलीले गोल गर्न सकेनन्। यसअघि नेपाल र म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेका थिए। अब नेपाल र म्यानमार बीच बुधबार फाइनल खेल हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रहे कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.4 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:34 भयो भने सूर्यास्त भरि साँझ 6:01 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आन्तरिक प्रतिस्पर्धाका आधारमा कर्मचारी स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियमावलीको व्यवस्था सर्वोच्च अदालतद्वारा खारेज। जनतालाई छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्र सेवक कर्मचारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ताप्लेजुङमा केबल कार निर्माण विवाद, भारतको ओडिसामा अध्ययनरत प्रकृति लम्सालको मृत्यु प्रकरण लगायतका विषयमा सरकारको ध्यानाकर्षण। नेकपा माओवादी केन्द्रले आजदेखि मधेस जागरण अभियान शुरू गर्ने। र इजरायलले प्यालेस्टिनी कैदी रिहा नगरेपछि गाजामा युद्धविराम भंग हुने खतरा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।